अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको बिहानी प्रस्तुति पश्चिम डायरीमा विनोद गौतम र प्रिया स्मृति ढकालको हार्दिक स्वागत छ। पश्चिम डायरीको शुरूमा मुख्य खबरका शीर्षकहरू।
बाँकेमा निर्वाचन क्षेत्र पूर्वाधार विकास बजेट धर्मकर्ममा 10-75% बजेट मन्दिर मस्जिद गुब्बा र चर्चलाई।
मध्यपश्चिममा मानव बेचबिखनको जोखिम बढ्दै ठेक्का होल्ड गरेर काम नगर्ने प्रवृत्ति बढ्यो, कैयौं ठेकेदार सम्पर्क विहीन।
च्याउ नउम्रेपछि लाखौं नोक्सानी, किसान तनावमा, घर काट्नका लागि बर्दिया निकुञ्जद्वारा 3 चरणमा प्रवेश खुल्ला।
र बाल विवाह नियन्त्रणका लागि धर्म गुरूहरूको भूमिकामा जोड, मानवाधिकार आयोगका प्रवक्ता भन्नुहुन्छ कानून पनि संशोधन गरिनुपर्छ।
प्रस्तुत छ विश्वविख्यात अमेरिकन ब्रान्ड इनफोकसका आकर्षक तथा भरपर्दो स्मार्टफोनहरू। इनफोकसका स्मार्टफोनहरू विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स निर्माता कम्पनी फक्सकनद्वारा निर्माण हुने भएकाले ढुक्क भई आजै खरिद गरी लेटेस्ट प्रविधिको उपयोग गर्नुहोस्। नजिकैको मोबाइल विक्रेतामा आजै सम्पर्क गर्नुहोस्। इनफोकस, कीप योर लाइफ अलवेज इन फोकस।
नेपालगञ्जका लागि आधिकारिक विक्रेता ग्लोबल ट्रेडिङ नेपालगञ्ज, सम्पर्क नम्बर 98-582-25-877।
टिसा ज्वेल्स एन्ड डायमन्ड्स, नेपालको एकमात्र 100% गुणस्तर प्रमाणित अन्तर्राष्ट्रिय सर्टिफाइड हीरा र हलमार्क भएका प्रमाणित सुन, अधिराज्यभरि एकै मूल्यमा उपलब्ध, सधैँ कस्टमर केयर सर्भिस प्रति समर्पित। टिसा ज्वेल्स एन्ड डायमन्ड्स
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जित ज्वेलर्समा पनि। सम्पर्क नम्बर 081-523-128।
अब पश्चिम डायरी विस्तारमा। शुरूमा निर्वाचन क्षेत्र विकास कोषको रकममा सांसदको मोनोपोलीको प्रसंग छ। बाँकेको दुर्गम क्षेत्र मानिने राप्तीपारी बगौडामा शिक्षा, स्वास्थ्य र सामाजिक विकाससम्मै पर्याप्त लगानी भइसकेको छैन। तर त्यस क्षेत्रका सांसद दिनेश चन्द्र यादवले निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको 50 लाख मध्ये 36,50,000 रूपियाँ मन्दिर र मस्जिदलाई बाँड्नु भएको छ। सांसदले मतदाताका माग प्रत्यक्ष सम्बोधन गर्न सकुन् भनेर कोषबाट एउटा योजनाका लागि 1,00,000-10,00,000 खर्च गर्न पाउने व्यवस्था छ। बाँके क्षेत्र नम्बर 2 एमाले सांसद यादवले भने कोषको 75% बजेट नै धार्मिक स्थललाई छुट्याउनु भएको हो। राप्तीबारी बगौडामा सड़क, विद्युत भरपर्दो, स्वास्थ्य सेवा छैन, कलबर नहुँदा बर्खायाममा ससाना नाला तर्न समेत मुस्किल हुन्छ। एमाले सांसद यादवले भन्नुभयो जनताको माग थियो मन्दिर र मस्जिदलाई बजेट दिए। त्यस्तै बाँके 1 एमाले सांसद देवराज भारले झण्डै 10,00,000 रूपियाँ धार्मिक काममा लगाउनु भएको छ। अनि क्षेत्र नम्बर 4 एमाले सांसद दलबहादुर सुनारले पनि मन्दिर र चर्चलाई 5.5 लाख बाँड्नु भएको छ। कंग्रेसकी सांसद आशा विकले झण्डै 1/4 रकम धार्मिक काममा खर्च गर्न लाग्नु भएको छ। अनि कंग्रेसका अर्का सांसद बादशाह कुर्मीले कोषको 28,25,000 रकम मन्दिर र गुम्बालाई दिनुभएको छ। तर बाँके 1 एमाले सांसद गौरा परसाई, साबिया परवीन तथा माओवादी केन्द्रकी अञ्जना चौधरीले भने धार्मिक स्थललाई बजेट बाँड्नु भएको छैन। सांसदले गाउँका विकास योजना व्यवस्था गर्दै 10-75% बजेट धर्मकर्ममा छुट्टाए, जनक नेपालले आजको कान्तिपुरमा लेख्नु भएको छ।
मानखोला पुल संरक्षणका लागि सड़क डिभिजन कार्यालय नेपालगंजले आर्थिक वर्ष 77-71 टेण्डर आह्वान गर्यो। 1 दर्जन कम्पनीले टेण्डर दर्ता गरे। दर रेट घटाघटका आधारमा श्री एलबी कन्स्ट्रक्सन कैलालीले उक्त योजना निर्माणको ठेक्का पायो। 2071 ज्येष्ठ 6 सम्झौता गरेको कम्पनीले 71 असार 15 सक्ने गरी करार गरेको थियो। तर अहिलेसम्म योजना शुरू नै भएको छैन। राप्तीपारीका फतेपुर, बिनौना, बैजापुर हुँदै अगैया जोड्ने सड़कमा पर्खाल नाला र ग्राभलिङ गर्ने भन्दै सड़क डिभिजनसँग 69 चैत्र 23 गजुरमुखी निर्माण कम्पनी इलामले तीन महिनामा काम सम्पन्न गर्ने करार गरी सम्झौता गर्यो। तर साढे तीन वर्ष अघि नै निर्माण हुनुपर्ने योजना अझै पूरा भएको छैन। रत्न राजमार्ग अन्तर्गतको देउराली हर्री सड़क मरमत गर्ने भन्दै 79 माघमा जिम्मा लिएको न्यू देवकोटा निर्माण सेवाका ठेकेदार पनि चार वर्षदेखि सम्पर्कमा छैनन्। नेपालगंज स्थित सड़क डिभिजन कार्यालयसँग विभिन्न योजनाको ठेका लिएर सम्पर्कविहीन हुने ठेकेदारको संख्या 3 दर्जन बढ़ी छ। बाँकीका श्री केशव शाह कन्स्ट्रक्सन, श्री शिखर कन्स्ट्रक्सन, सिरिसा निर्माण सेवा, धिताल बिल्डर्स, सीता कन्स्ट्रक्सन, यूएस विल्डर्स लगायत निर्माण कम्पनीले वर्षौंदेखि योजनाहरू अलपत्र पारेका छन्। वर्षौंअघि स्थानीयको मागका आधारमा विभिन्न सरकारी प्रक्रिया पूरा गरी टेण्डर भएका योजनाहरू अलपत्र पार्दै गएपछि स्थानीयहरू समस्यामा छन्। कार्यालय प्रमुख प्राविधिकहरूको लापरवाही तथा सार्वजनिक खरिद ऐन फितलो हुँदा ठेकेदारले सजिलै उन्मुक्ति पाउने गरेको उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष वसन्त गौतमले बताउनु भएको छ। डिभिजन प्रमुख अर्जुन कुमार बम पटक पटक ताकेता गर्दा पनि ठेकेदारलाई कार्यवाहीको दायरामा ल्याउन नसकिएको बताउनुहुन्छ। कान्तिपुरमा कृष्ण प्रसाद गौतमले खबर लेख्नु भएको छ।
मध्यपश्चिममा मानव बेचबिखनको जोखिम बढ़दै गएको तथ्याङ्क सार्वजनिक भएको छ। मानव बेचबिखन विरूद्धको क्रियाशील संस्था माइती नेपालका अनुसार सन् 2016 मध्यपश्चिममा मानिस खोतलसका 731 उजुरी परेका छन्, जबकि अघिल्लो वर्षको तुलनामा यो 270 बढ़ी हो। अघिल्लो वर्ष 461 उजुरी परेका थिए। फेला परेको संख्या भने 113 मात्र रहेको माइती नेपालगंजका संयोजक केशव कोइरालाले जानकारी दिनुभएको छ। बेचबिखनको दृष्टिकोणबाट बाँके मध्यपश्चिममै सबैभन्दा बढ़ी जोखिम जिल्लामा परेको तथ्याङ्क देखाएको कोइरालाले बताउनुभयो।
पछिल्लो समयमा मध्यपश्चिममा पनि मानव बेचबिखनको स्थिति चाहिँ बढेर गएको हामी पाइरहेका छौँ। खास गरी बाँकी जो साँच्चै नै हामी सबै यहाँ काम गरिरहेका छौँ, जसको प्रभाव अझ बढी पर्नु पर्दथ्यो, तर बाँकी हामी देखिरहेका छौँ। बाँकी र दाङ मध्यपश्चिममा अगाडि देखिरहेका छौँ। सँगसँगै अहिले पछिल्लो समयमा सुर्खेत पनि आइरहेको छ, त्यसपछि बर्दिया, सल्यान, रुकुम जस्ता जिल्लाहरू हामी देखिरहेका छौँ।
बाँकेमा मात्रै 183 जना हराएको उजुरी परेको छ। जोखिमपूर्ण यात्रामा रही सिमानाबाट 158 जनालाई उद्धार गरी आवधिक गृहमा प्रवेश गराइएको छ। यस्तै दाङका 183 जनालाई आवधिक गृह प्रवेश गराइएको छ भने त्यहाँबाट हराउनेको संख्या 84 जना छ। बर्दियाका 78 जनाको उद्धार गरिएको छ भने 92 जना हराएको उजुरी माइती नेपालमा परेको छ। प्रविधिको दुरूपयोगसँगै मानव बेचबिखनको जोखिम बढ़दो क्रममा रहेको पाइएको छ।
कृषि विकास कार्यालय बाँकेका बाली संरक्षण अधिकृत सकिल अहमद खाले बिक्री गरेको च्याउको बिउ नउम्रिएपछि एक किसानको लाखौं रूपियाँ नोक्सानी भएको बताउनु भएको छ। बाँकी सीतापुर तीनके गाउँका किसान लालबहादुर सुनारले च्याउ खेतीका लागि विभिन्न चरणमा गरी बाली संरक्षण अधिकृत खाँसग 55,000 रूपियाँमा बिउ खरिद गरेका थिए। सरकारी पदमै रहेका खाले अदृश्य रूपमा च्याउको बिउ तयार गर्ने र किसानलाई बेचेर व्यक्तिगत रूपमा फाइदा लिने गरेको बुझिएको छ। तीनवटा टहरामा रहेको 3,300 पोका सबै बिग्रियो, रातभर निन्द्रा लाग्दैन। उहाँले भन्नुभयो पोकाबाट ढुसी आउनै पर्ने हो, तर अधिकांश पोका कालो र हरियो भएको छ। आजको सद्भावमा खगेन्द्र दाहालले खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा एनजीओ आईएनजीओलाई व्यवस्थित गरिदिए।
कुनै पनि एनजीओको प्रोग्राम स्वीकृत गर्नुभन्दा पूर्व जिल्लामा पठाउँछ र एलडिओ साहबले त्यो कार्यक्रम त्यो जिल्लामा गर्ने स्वीकृति दिनु भएन भने हामी स्वीकृति दिँदैनौ।
लगायत अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
सूचना, सुगर तथा थाइराइड रोगीका लागि सुवर्ण अवसर। काठमाडौँ वीर अस्पतालका वरिष्ठ सुगर तथा थाइराइड विशेषज्ञ डाक्टर अलर्क देवकोटा रजौरियाद्वारा यही पौष 15 र 16 गते सुगर र थाइराइड रोगका बिरामी जाँच गरिने हुँदा अग्रिम नाम लेखाई मौकाको फाइदा उठाउनुहोला। सम्पर्क जे शर्मा मेडिकल स्टोर, धम्बोजी, नेपालगंज। फोन नम्बर 081-527-327 र 98-84-30-684।
कौशल्या मेमोरियल अस्पताल कोहलपुरबाट दक्षिण हवलदारपुर र पिपरी चोकको बीचमा रहेको भेरी ग्यासको पूर्वपट्टि सुर्खेत रोडमा सरेको सम्बन्धित सबैमा जानकारी गराइन्छ।
हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हात जोड्नी तथा नसा रोग, एकुपंचर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आईभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग
दिव्यांग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदूर रिक्सा मजदूरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके
फोन नम्बर 081414007 र 98482363899।
खाद्य वस्तुमा जथाभावी रङ तथा केमिकलको प्रयोग नगरौं। यसरी जथाभावी रङ तथा केमिकलको प्रयोग कानून अनुसार कसुरदार ठहरिने भएकोले यसबाट सदैव सचेत रहौं। रङ्गीचङ्गी पारेर बिक्रीका लागि राखिएका मिठाई लगायतका खाद्य वस्तु स्वास्थ्यका दृष्टिकोणले हानिकारक एवं विषाक्त हुन सक्छन्। त्यसैले यस्ता खानेकुराको उपभोग बारे समयमै सचेत रहनुहोस्। तपाईँले उपभोग गर्ने केही रकमको रङ्गीन मिठाई लगायतका खाद्य वस्तुको उपभोगले तपाईँको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ। फलस्वरूप उपचारको क्रममा ठूलो धनराशि खर्च हुन सक्छ। खाद्य वस्तुमा जथाभावी रङ तथा केमिकलको प्रयोग नगरौं। मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने कुराप्रति सदैव सचेत रहौं। थप जानकारीका लागि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंज बाँके।
साँझ पनि डाक्टर, बिहान पनि डाक्टर, दिउँसो डाक्टर, राति पनि डाक्टर, त्यहाँ त कुरै नगर।
त्यसो भने त आमालाई चेकअप गर्न त्यहीँ लिनुपर्छ।
24 घन्टै स्वास्थ्य उपचार गर्नको लागि खजुरा पोलिक्लिनिकमा आउनु पर्यो।
आधुनिक सुविधा सम्पन्न 24 घन्टा इमर्जेन्सी सेवा सहित खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बजारमा
एक्सरे, भिडियो एक्सरे, 24 घन्टा फार्मेसी सेवा र विशेषज्ञ सहितको ओपिडी सेवा।
रगत, दिशा पिसाब तथा थाइराइडको समेत गुणस्तरीय ल्याब टेस्ट गरिन्छ।
सम्पर्क फोन नम्बर 081560063। खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बाटे।
वाओ, तिम्रो घरमा कस्तो राम्रो इलेक्ट्रोनिक आइटमहरू।
कान्तिपुर इलेक्ट्रोनिक्सबाट ल्याएको नि।
ए, एउटा कुरा सुन न, आज मेरो बुढाले एकजना दिदीलाई भेट्नु भयो रहेछ। इलेक्ट्रोनिक सामानको लागि भौता लिनु भएको रहेछ। कहाँ जाने भनेर सोध्दै हुनुहुन्थ्यो, उहाँले घरको एड्रेस पो दिनुभएछ। कतै तिमीलाई त होइन,
मै त हो नि।
त्यसो भए कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबेको चोकमा जाऊ है। त्यहाँ इलेक्ट्रोनिक सामान किन्नु परे परामर्श पनि दिइन्छ है।
हजुर, कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबेको चोक, होलसेल तथा फुटकर विक्रेता। कुनै पनि ब्रान्डका इलेक्ट्रोनिक सामानहरूको थोक तथा फुटकर बजार अब एउटै ठाउँमा। स्तरीय घडी, क्यामेरा, साउन्ड रेकर्डर, स्पिकर, मोबाइल, एलईडी टिभी, फ्रिज, विदेशी ब्रान्डका साउन्ड सिस्टम, मोबाइल एसेसरीज, आइफोन 7 प्लस, ल्यापटप, साथै स्यामसुङ, सोनी, स्काईबर्थ, डिस होम डिलर र बजारमा चाहिए भन्दा सस्तो र सुपथ मूल्यमा उपलब्ध छ। झुकिन र ठगिन नपर्ने एकमात्र स्थान कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा सेतुबिको चोक। सम्पर्क नम्बर 081520615।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्ण सर एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
मुलुकमा शान्ति स्थापनापछि ठूलो संख्यामा आईएनजीहरू नेपाल भित्रिए। समाज रूपान्तरणका लागि उनीहरूले पुर्याएको योगदानलाई कम आत्न मिल्दैन। तर कैयन त्यस्ता एनजीओ आईएनजीहरू पनि छन् जो सुटुक्कै आउँछन्, सुटुक्कै जान्छन् अनि करोडौं कुम्ल्याउँछन्। नियमन र समन्वय गर्ने समाज कल्याण परिषद के गर्दैछ? थप कुराकानी गर्दै समाज कल्याण परिषदका उपनिर्देशक रामराज भट्टराई।
समाज कल्याण परिषदले विगत लामो समयदेखि समाज कल्याण परिषदमा आबद्ध भएका गैर सरकारी संस्थाहरू, विशेष गरी एनजीओ र आईएनजीओहरूलाई एउटा कानूनको दायराभित्र राखेर यो संस्थाहरूले गरिरहेका काम कारवाहीहरू चाहिँ प्रभावकारी रूपमा सञ्चालन होस्, समन्वय होस् र जिल्लामा जुन किसिमको कार्यक्रमको आवश्यकता छ त्यो कार्यक्रम अनुसार नै संस्थाहरूले चाहिँ आफ्नो गतिविधि सञ्चालन गरून् भन्ने उद्देश्यले हाल स्थानीय तहमा जिल्ला विकास समितिसँग र सम्बन्धित अन्य सरकारी निकायहरूसँग पनि समन्वय गरेर समाज कल्याण परिषदले कार्यक्रम सञ्चालन गरिराखेको छ।
त्यो एनजीओ आईएनजीओहरूले जुन मकसदका साथ कार्यक्रम गर्नु पर्थ्यो त्यो अनुसार गरिरहेका छन्।
अहिले के छ भने अब विगतमा केही कमी कमजोरीहरू भए, गैर सरकारी संस्थाहरूको समन्वय कसरी गर्ने, कसरी परिचालन गर्ने, त्यो के कानूनको अभावका कारणहरू, निर्देशिकाको अभावका कारणहरू त्यो हुन सकेन। तर अहिले समाज कल्याण परिषदले पछिल्लो अवधिमा आएर गैर सरकारी संस्थाहरू परिचालनसँग सम्बन्धित, गैर सरकारी संस्थाहरूबाट ल्याएका परियोजनाहरू स्वीकृतिसँग सम्बन्धित, अनुगमन मूल्याङ्कनसँग सम्बन्धित निर्देशिकाहरू जारी गरेर जति पनि गैर सरकारी संस्थाहरू जिल्लामा काम गर्नुभन्दा पूर्व जिल्ला विकास समितिको पूर्व स्वीकृति लिएर काम गर्नुपर्ने प्रावधान, त्यस्तै गरेर केन्द्रमा
उनीहरूले गरेको कामको प्रगतिको बारेमा चाहिँ महिला बालबालिका समाज कल्याण मन्त्रालयमा चाहिँ एउटा सहजीकरण समितिको व्यवस्थापन गरेर त्यो सहजीकरण समितिबाट पनि उनीहरूले गरेका काम कारवाहीहरूको प्रभावकारिता, उनीहरूले गरेको कामहरूको नियमन अनुगमनको व्यवस्थापन गरेर अहिले समाज कल्याण परिषदले यी गतिविधिहरूलाई जिल्ला स्तरमा पुर्याइराखेको छ। केन्द्रमा पनि केन्द्रीय तहमा मन्त्रालय
त्यो कागजमा मात्रै सीमित भयो, वस्तुस्थिति फरक देखियो।
कागजमा सीमित भन्दाखेरि पनि हामीले जिल्ला अल्टिमेटली कार्यक्रम सञ्चालन गर्ने भनेको जिल्ला र स्थानीय तहमै हो समाज कल्याण परिषदले। त्यसै कारणले स्थानीय तहमा कार्यरत सरकारी निकायहरूको पनि जवाफदेहिता होस्, उहाँहरूसँग पनि कोअर्डिनेसन होस्, किनभने कार्यक्रम लाने भनेको जिल्लामै हो, स्थानीय तहमै हो, गाउँमै हो, र गाउँमा कार्यक्रमको चाहिँ अनुगमन गर्ने एउटा किसिमको संयन्त्र भनेको जिल्ला विकास समिति।
तर भट्टराईजी, तपाईँले यसो भन्नुभयो, अधिकांश एनजिओ आइएनजिओहरूले त अहिले सरकारलाई लिड गरिरहेका छन्।
खोइ अब त्यो हामीलाई महसुस भएको छैन, अब यहाँहरूले कसरी बुझ्नु भएको छ, सरकारलाई लिड गर्ने भन्दा पनि सरकारका सहयोगी हातहरू सरकारसँग समन्वय गरेर जनतालाई राहत पुर्याउने हो। सरकारले तत्काल गर्न नसक्ने कामहरू, गर्न नसकेका कामहरू जनतालाई आवश्यक पर्यो, राहत दिनु पर्यो भने गैर सरकारी संस्थाले अघि सरेर काम गरिरहेछ।
त्यसमा एनजिओ आइएनजिओले गरेको कामहरू प्रभावकारी छ।
हाम्रो अनुगमनमा अहिले जति पनि समाज कल्याण परिषदसँग आबद्ध भएर काम गरिरहेका संस्थाहरू छन् र समाज कल्याण परिषदसँग स्वीकृति लिएर काम गरिरहेका संस्थाहरूको कामहरू चाहिँ प्रभावकारी नै रहेका छन्। किनभने जनतालाई सचेत गराउने, जनतालाई चाहिँ एक किसिमको अवेरनेस गराउने, जनताका गतिविधिहरूलाई चाहिँ अब राज्य समक्ष पुर्याउने।
एनजिओ आइएनजिओहरू आर्थिक हिसाबले पारदर्शी भएनन् भन्ने गुनासो पनि आइरहेको परिषदले नियमन गर्दा अनुगमन गर्दा यसलाई पनि केन्द्रमा राख्छ।
त्यही भएर चाहिँ जति पनि गैर सरकारी संस्था आइएनजिओहरू छन् नि, यो आइएनजिओहरूले वर्षमा जति पनि कार्यक्रमहरू गर्छन् त्यो वर्षभरि गरेका कार्यक्रमहरूको केन्द्रीय तहमा उहाँले आफ्ना गतिविधिहरू त्यहाँ प्रस्तुत गर्नुहुन्छ।
स्थानीय विकास अधिकारीहरू के भन्छन् भने परिषदले स्वीकृति दिएका एनजिओहरूले जिल्लामा हामीसँग समन्वय गर्दैनन्, काम गरेको थाहै हुँदैन, उनीहरू आउँछन् सुटुकी जान्छन् भन्ने गुनासो छ।
त्यो होइन, अहिले समाज कल्याण परिषदले कुनै पनि एनजिओको प्रोग्राम स्वीकृत गर्नुभन्दा पूर्व जिल्लामा पठाउँछ, जिल्लामा पठाउँछ, र एलडिओ साहबले त्यो कार्यक्रम त्यो जिल्लामा गर्ने स्वीकृति दिनु भएन भने हामी स्वीकृति दिँदैनौ।
समाज कल्याण परिषदका उपनिर्देशक रामराज भट्टराई। अब बाँकी प्रसंग, बर्दियार राष्ट्र निकुञ्जले हिजोदेखि खर काट्नका लागि भन्दै निकुञ्ज प्रवेश खुल्ला गरेको छ। घर निर्माणका लागि आवश्यक पर्ने खर बाबियो काट्न हरेक वर्ष झैं यस वर्ष पनि निकुञ्जले प्रवेश खुल्ला गरेको हो। यस वर्ष निकुञ्जले तीन खण्डमा विभाजन गरी खर काट्न खुल्ला गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले जानकारी दिनुभयो। पहिलो चरणमा 16, 17 र 18 गते गेरुवा नदी पश्चिमका उपभोक्ताका लागि निकुञ्ज खुल्ला गरिएको छ। यस्तै दोस्रो चरणमा गेरुवा र बबई नदी बीचका उपभोक्ताका लागि 19, 20 र 21 गते र तेस्रो चरणमा 22, 23 र 24 गते बबई नदी पूर्व र उत्तरी सेक्टरका उपभोक्ताका लागि निकुञ्ज खुल्ला गरिएको बताइएको छ।
पश्चिम डायरीमा मेलमिलापको सान्दर्भिकता,
पार्टीभित्र मेलमिलाप र एकताको लागि यो बिपीले 2033 ल्याएको नीति अहिले पनि त्यतिकै सान्दर्भिक छ।
लगायतका सामग्री हामीसँगै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
ए बहिनी, आज सपिङ जाने होइन?
जाने त भनेको, तर भने जस्तो कहीँ पाउँदैन।
ल, नेपालगंजको न्यू रोडमा रहेको मिरर फेसन स्टुडियो एन्ड बुटिकमा जाऊ न त।
महँगो होला?
त्यस्तो होइन, तिमीलाई हेर्दा मात्रै महँगो लाग्यो होला, अन्य ठाउँको जस्तै सुपथ मूल्यमा पाइन्छ नि त्यहाँ, र काम पनि छिटो छरितो र विश्वासिलो हुन्छ। त्यहाँ तिम्रो शरीरको बनावट हेरेर फेसन डिजाइनरबाट कपडाहरू पनि बनाइन्छ।
ए, थाहा त थियो महँगो हुन्छ कि भनेर सोचेको, त्यसो पो।
हजुर, साडी, लेंगा, चोलो, कुर्ता सुरुवाल, वान पीस, टू पीस, प्लाजा र लेगिज लगायतका फेसनसँग सम्बन्धित सम्पूर्ण ब्रान्डेड सामानहरू मिरर फेसन स्टुडियो एन्ड बुटिक न्यू रोड नेपालगंजमा। साथै फेसनसँग सम्बन्धित सम्पूर्ण ब्रान्डेड कपडाहरूमा 30% भन्दा माथि भारी छुट। फेसन डिजाइनर अस्मिता शर्मा गौतम, सम्पर्क नम्बर 98680 53 900। सहयोगका लागि अपिल। एस बाँके दृष्टिविहीन क्रिकेट संघबाट विश्वकप T20 दृष्टिविहीन क्रिकेट प्रतियोगितामा बाँकेका 4 खेलाडीहरू पर्नु भएको छ।
खेलाडीहरू देशका गहना हुन्, त्यसैले हामी दृष्टिविहीनहरूसँग भएको सामग्री किनेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
सहकारी कम्पनी पशुपति अगरबत्ती उद्योग, नेपालगंज बाँके।
बाँके दृष्टिविहीन क्रिकेट संघ नेपालगंज। सम्पर्क नम्बर 98484-34689, 98484-34689 र 98582-29818।
उच्च मूल्य कृषि वस्तुको प्रवर्धन गरौं, स्वदेशी तथा गुणस्तरीय उत्पादनको उपभोग गरौं। एभरेस्ट अर्गानिक एग्रो फर्मले नेपालगञ्ज 24 तेज नगरमा साना तथा मझौला कृषक आय स्तर वृद्धि आयोजनाको पूरक अनुदान सहयोग मार्फत टमाटर प्रशोधन तथा बजारीकरण आयोजना सञ्चालन गरिरहेको जानकारी गराइन्छ। यस अन्तर्गत टमाटर सस तथा केचपर भेज सस उत्पादन उद्योग सञ्चालन गरिरहेको, केही दिनमै उत्पादन बजारमा आउने तयारी भएकोले गुणस्तरीय स्वस्थवर्धक स्वदेशी सस तथा केचपको उपभोग गरी फाइदा लिन हुन अनुरोध छ। साथै यस फर्मबाट जैविक खेती, जैविक मल तथा विषादी उत्पादन र प्रयोग सम्बन्धी आवश्यक सहजीकरण तथा परामर्श सेवा प्रदान गरिन्छ। सम्पर्कका लागि प्रोप्राइटर वीरबहादुर हमाल 9841588995, व्यवस्थापक जानकी कुमारी दानी हमाल।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खोलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-5280-11-5280-12।
वाओ, बर्गर र पिज्जा!
त्यही भएर त तिमीलाई यहाँ ल्याएको, दुईवटा पिज्जा खाँदा एउटा पिज्जा फ्री, त्यो पनि मूल्य रु 160 मा मात्र।
हेलो, तिमीहरू कहाँ हो? नास्ता खान जानु भनेको होइन?
ए, त्यसो भए तिमी बस पार्कमा रहेको चाइनिज फास्ट फुड एन्ड कटेजमा आइहाल न।
माछाका विभिन्न परिकार, लोकल कुखुराको लेग पिस, ललिपप, खसीको मोमो, सेकुवा, कलेजो, भुटुवा आदि नास्ता र अर्डर अनुसार खाना तथा नास्ताको राम्रो व्यवस्था छ।
साथै होम डेलिभरीको पनि सुविधा छ।
सम्पर्क चाइनिज फास्ट फुड एन्ड कटेज, प्रोप्राइटर मिलन रागी। सम्पर्क नम्बर 9814455221। स्थान नेपालगञ्ज बस पार्क रोड, सल्ली बजार जाने गाडी लाग्ने ठाउँ।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। अब बाँकी खबर। 41औं मेलमिलाप तथा राष्ट्रिय एकता दिवस कंग्रेसले मनायो। दलहरूबीच राजनीतिक गतिरोध बढ्दै गइरहेका बेला मेलमिलाप र एकताको सान्दर्भिकता झन बढेर गएको छ। सुनौ कंग्रेसी कार्यकर्ताहरूको मेलमिलाप र एकता सम्बन्धी प्रतिक्रिया सहितको नागरिक आवाज।
दिल्लीगिरी, यहाँको जनताको एकता, कुकुरा र अनि त्यसपछि आएर नेपाली काँग्रेसभित्रै पनि पार्टीभित्र मेलमिलाप र एकताको लागि यो बिपीले 2023 ल्याएको नीति अहिले पनि त्यतिकै सान्दर्भिक छ।
पवन शाह, यो अहिले अझ सान्दर्भिक छ, किनभने जसले गर्दा अहिले पार्टीमा होस् चाहे अन्य राजनीतिक दलहरूमा यो फ्रेक्सनको अनि एउटा मेलमिलापको भावना नभएको अवस्थामा, तत्कालीन अवस्थामा गरेको नीतिले अहिले अझ प्रभावकारी र सान्दर्भिक छ।
श्रीधर उपाध्याय, नेपाली काँग्रेसका धेरै श्रेष्ठ नेता, जिल्लादेखि गाउँसम्मका नेताहरू चारतिर फर्केको कारणले पनि बिपीको एकदम सान्दर्भिक छ। पार्टीलाई तहस-नहस बनाएको अवस्था देखिन्छ अहिले, किनभनेदेखि जाने सबैजना वर्ग विभाजन भएर, त्यसकारण पनि जाने मेलमिलापको आवश्यकता छ।
माधुराले, बिपीको मेलमिलापको आवश्यकता किन छ भने, देशमा कुनै पनि संकट, देशलाई कुनै पनि अवस्था चिन्तनबाट बचाउन र संगठित नेपाललाई नै संगठित गर्ने, पार्टीलाई संगठित गर्ने र एक आपसमा भाइचाराको महत्व एक आपसमा बढाउनका निम्ति बिपीको मेलमिलापको आवश्यकता छ जस्तो लाग्छ मलाई।
विद्यालयका भौतिक पूर्वाधार निर्माणका लागि आएको 12 करोड़ रकम अझै सम्झौता गरिएको छैन। खबर प्रसंग दैलेखको हो। मंगसिरमा सम्झौता गरेर असारमा निर्माण सक्नुपर्ने शिक्षा कार्यालय अन्तर्गत विद्यालयको भवन निर्माण लगायतका पूर्वाधारमा आएको रकम पुस आधा हुँदा पनि सम्झौता हुन सकेको छैन। जिल्लाका दुईवटा निर्वाचन क्षेत्रमा रहेका विभिन्न विद्यालय मध्ये 58 विद्यालयमा दुई कोठी भवनका लागि 16 लाखका दरले रकम विनियोजन गरिएको छ भने दुईवटा विद्यालयमा 32 लाखका दरले 4 कोठी भवन निर्माणका लागि रकम वितरण गरिएको शिक्षा अधिकारी विष्णु अधिकारीले जानकारी दिनुभएको छ।
राष्ट्रिय मानवाधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले कानूनलाई पहिला साक्षी राखेर मात्र विवाह गर्नुपर्ने कुरालाई धर्मगुरूले लागू गराउन पहल गर्नुपर्ने बताउनु भएको छ। कानूनलाई साक्षी राखिसकेपछि मात्र आफ्नो धर्मलाई साक्षी राखेर विवाह गर्नुपर्छ। उहाँले भन्नुभयो, यो कुरालाई सबै धर्मका धर्मगुरूले लागू गर्नु पर्यो। राष्ट्रिय मानवाधिकार आयोग, नेपालगंज सिविन नेपाल, नेपालगंज उच्च अदालत बार एसोसिएशन लगायतले हिजो संयुक्त रूपमा नेपालगंजमा गरेको अन्तर्क्रिया कार्यक्रममा प्रवक्ता अन्सारीले कानून संशोधनमा समेत जोड़ दिनुभयो।
बालबालिका सम्बन्धी नीति बनेको 5 वर्ष भइसक्यो र त्यो नीतिलाई पुनरावलोकन गर्नुपर्ने बेला भएको छ एउटा कुरो, र दोस्रो कुरो कानूनको पनि पुनरावलोकन हुनुपर्ने बेला भइसकेको छ। कतिपय कानूनहरू हिजोको सन्दर्भमा बनेका थिए भने आजको सन्दर्भमा ती कानूनहरू प्रभावकारी नहुन सक्छन्, यो कुरा पनि हामीले विचार गर्नुपर्छ।
पश्चिम डायरीमा अब नागरिक मत 20 वर्ष मुनिको विवाहलाई बाल विवाह मानिन्छ। कानून बर्जित यो कार्य धार्मिक तथा परम्पराका नाममा अझै पनि कायमै छ। बाल विवाह कसरी रोक्न सकिएला? नेपालगंज बीपी चोकका राज विनोद विष्टको विचार।
बाल बालिकाहरूले जनचेतना फैलाउनु पर्यो, होइन, समाजमा बाल विवाह गर्नुहुन्न, बाल विवाहले नकारात्मक असरहरू पार्छ भन्ने कुराहरूको जनचेतना फैलाउनु पर्यो। विशेष गरेर बाल बालिकाहरूको अभिभावकहरूलाई सचेत पार्न पर्यो। बाल विवाहले विभिन्न खालका घटनाहरू निम्त्याउँछ, उनीहरूलाई गरिबी शिक्षामा धेरै कुरामा चाहिँ असर पार्छ भन्ने कुराहरू चाहिँ उहाँले जानकारी गराउनु पर्यो। सडक नाटकहरूदेखि लिएर जनचेतनाहरू फैलाउनु पर्यो र उनीहरूका अभिभावकहरूलाई पनि सचेत पार्न पर्यो। समाज त्यसपछि गएर विद्यार्थीहरूलाई पनि जनचेतना फैलाउनु पर्यो बाल विवाह गर्नुहुन्न भनेर। विभिन्न खाले जनचेतनामूलक अभियानहरू सञ्चालन गरेर बाल विवाह नियन्त्रण गर्न सकिन्छ। बाल विवाह गर्यो भने थुप्रै खालका समस्याहरू देखिन्छन्, जस्तो कि बाल विवाह गर्यो भने एउटा त पहिलो कुरा उनीहरू शारीरिक रूपमा सक्षम भइरहेको हुँदैनन् है, त्यसपछि गएर उनीहरूको शारीरिक मानसिक सामाजिक आर्थिक स्थिति शिक्षा सबै कुराहरूमा चाहिँ उनीहरूको प्रभाव पर्छ। जनचेतना फैलाउनको लागि बाल विवाह न्यूनीकरण गर्नको लागि जनचेतना फैलाउनको लागि सर्वप्रथम त बाल बालिकाहरूलाई नै लक्षित पारेर उनीहरूले जस बुझ्ने खालको कार्यक्रमहरू ल्याउनु पर्यो। सडक नाटकहरू, होइन, बाल विवाह गर्दाखेरि यस्तो हुन्छ उस्तो हुन्छ, होइन, बाल विवाह गर्नुहुन्न जस राज्यले पनि 20 वर्ष नपुगी विवाह गर्नुहुन्न भन्ने खालको एउटा कानून नै निर्माण गरेको छ, होइन, त्यसलाई निरन्तरता दिँदै उनीहरूलाई फाइदा र बेफाइदाका कुराहरूलाई जानकारी गरायो भनेपछि त्यो कुरा चाहिँ न्यूनीकरण गर्न सकिन्छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बाँकीमा निर्वाचन क्षेत्र पूर्वाधार विकास बजेट धर्म कर्ममा 10-75% बजेट मन्दिर मस्जिद गुम्बा र चर्चलाई।
मध्यपश्चिममा मानव बेचबेखनको जोखिम बढ्दै, ठेक्का होल्ड गरेर काम नगर्ने प्रवृत्ति बढ्यो, कैयौं ठेकेदार सम्पर्क विहीन।
च्याउ नउम्रेपछि लाखौं नोक्सानी, किसान तनावमा, खर काट्नका लागि बर्दिया निकुञ्जद्वारा 3 चरणमा प्रवेश खुल्ला।
र बाल विवाह नियन्त्रणका लागि धर्मगुरूको भूमिकामा जोड, मानवाधिकार आयोगका प्रवक्ता भन्नुहुन्छ कानून पनि संशोधन गरिनुपर्छ।
पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
अवस्था प्राविधिक सहयोगी गोपीसँगै विनोद र म प्रिया विदा हुन्छौ। आज पौष 17 गते आइतबार, जनवरी 1 तारिक, तपाई सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँके, प्लान नेपाल, गेरुवा ग्रामीण जागरण संघ र रेडियो कृष्णसार एफएमको आमा र नवजात शिशुको जीवन रक्षाका लागि जारी सन्देश।
नियमित 4 पटक 4 महिना, 6 महिना, 8 महिना र 9 महिना गर्भ जाँच गराएर स्वास्थ्य संस्थामा सुत्केरी गराएमा नेपाल सरकारले ₹400 र ₹500 उपलब्ध गराउँछ।
नियमित स्वास्थ्य जाँच गराएमा आमा र नवजात शिशुलाई अकाल मृत्यु